तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
यो सगरमाथा पोल्युसन कन्ट्रोल सेन्टरले चाहिँ सगरमाथाको सरसफाइमा काम गरिरहेको छ, अनि यस्तो यस्तो सेवाको किन आवश्यकता पर्यो छिरिङजी? सगरमाथा कतिको फोहोर छ त्यो बताइदिनुहोस् न।
नेपाल एउटा पर्यटनको लागि पनि निकै इम्पोर्टेन्ट ठाउँ हो होइन। वर्षेनी अब धेरै मान्छेहरू हिमाचल आउँछ, अनि विशेष गरी सगरमाथाको कुरा गर्दाखेरि वर्षमा 400-500 विदेशी, कम्तीमा नै भनौँ न, कम्तीमा 400 जति विदेशी चाहिँ सगरमाथा चढ्छ। प्लस त्यसको सपोर्टिङ टिम भनेको झन्डै 1,000-1,200 टिम हुन्छ नेपाली टिमहरू। भनेपछि उनीहरू सबैले सगरमाथा चढ्ने क्रममा लगभग लगभग 2 महिना जति उनीहरू सगरमाथाको बेसकी माधव शिविरमा क्याम्प खडा गरेर बस्छन्। त्यो बस्ने क्रममा उहाँहरूको अब भनौँ न उहाँहरूको लजिस्टिकको लागि चाहिने सबै सुविधाहरू व्यवस्था गर्दाखेरि धेरै नै फोहोर उत्पादन हुन्छ। त्यसै लगभग लगभग यो वर्ष पनि हाम्रो 38 टन जति फोहोरहरू उत्पादन भएको छ। भनेपछि विगतको वर्षमा भन्नु अझ यो भन्दा पनि बढी फोहोरहरू उत्पादन हुन्छ। अनि त्यो फोहोरको व्यवस्थापन गर्नको लागि हामीले पर्यटन विभाग र हामी यहाँ स्थानीय संस्था यो एसपिसिसी मार्फत चाहिँ हामीले त्यो वेस्टको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा हामी काम गर्छौँ। र त्यो आवश्यक पनि छ, त्यो नगरेको खण्डमा फेरि त्यहाँ बसेको त्यतिका टिमले उत्पादन गरेको गार्बेज सबैले त्यहीँ छोडिदिने हो भने त्यहाँ अर्को सगरमाथाको जस्तै अर्को फोहोरको ढुङ्गुर हुने भएकोले त्यो चाहिँ एकदम आवश्यक रहेको छ।
हजुर हजुर, अब सगरमाथालाई चाहिँ कहिलेकाहीँ हामीले सञ्चार माध्यममा संसारको अग्लो शिखर मात्रै होइन कि संसारको सबैभन्दा अग्लो चाहिँ डस्टबिन अथवा ग्रेभयार्ड भनेर पनि चिन्छौँ होइन। समस्या आधार शिविरमा मात्रै हो कि अब समस्या चाहिँ शिखरसम्मै छ त छिरिङजी?
यो समस्या आधार शिविरको त त्यो भनौँ न हामीले देखिएको समस्या मात्र हो, योभन्दा बिगार समस्या अझ आधार शिविरभन्दा माथि छन्। किनकि आधार शिविरसँग त कमसेकम हामीले सबैको गार्बेज हामीले कलेक्ट गरेर त्यसलाई हामीले काठमाडौँसम्म जल्ने जति गार्बेज हामीले नाम्चीसम्म ल्याएर व्यवस्थित गर्छौँ, नत्र नजल्ने चिज त हामी काठमाडौँमै पठाउँछौँ। त्यहाँसम्मको समस्या हामीले व्यवस्थापन गरिरहेको छौँ। त्योभन्दा माथिको समस्या त अझ भनौँ त्यहाँबाट माथि आधार शिविर माथि गएपछि त्यो फोहोरहरू सबै ल्याउन सम्भव पनि हुँदैन। कतिको अवस्थामा हिउँ पर्न साथ फोहोरहरू आइसको मुनि पर्न जान्छ र त्यो निकाल्न पनि चल्दैन। र वर्षे नि अब भनौँ त्यहाँ क्याम्प 1, 2, 3, 4 विशेष गरी क्याम्प 4 फोहोरहरू चाहिँ तल ल्याउन एकदम त्यहाँको हर्स इन्भाइरोमेन्टले गर्दाखेरि हामीलाई त्यो च्यालेन्जेस छ, त्यो ल्याउन सम्भव पनि छैन। किनकि अब क्याम्प 4 जम्मा भएको फोहोरहरू भनेको विशेष गरी अक्सिजनको बोतलहरू होइन, त्यो ग्यासको सिलिन्डरहरूदेखि लिएर टेन्टहरू, पुरानो टेन्टहरू हुन्छ, त्यो फोहोरहरू चाहिँ अब विशेष गरी क्लाइन्टहरू चाहिँ समिटको लागि क्याम्प 4 ट्राई गर्छ। त्यो समिट गरिसकेर आइसके आउँदाखेरि क्लाइन्ट आफै पनि त थाकिहाल्छ, क्लाइन्टले त त्यो गार्बेजहरूको ल्याउँदै ल्याउँदैन, र क्लाइन्टको सपोर्टिङ टिम जो चाहिँ शेर्पा टिमहरू हुन्छ उनीहरू पनि फर्किने क्रममा एकदम थाकेको हुनाले सबै उनीहरूले भने जस्तो उनीहरूको सामान ल्याउन सक्दैन। भनेपछि वर्षै पछि उनीहरूले केही न केही सामानहरू त्यहाँ छोडेकै हुन्छ प्रत्येक क्याम्पले। त्यो छोड्ने क्रममा त्यो वर्षै नै त्यो भनौँ न डम्प भएर बसेको बसेको हुन्छ र त्यो ल्याउन एकदम चुनौतीपूर्ण पनि छ त्यो।
अनि तपाईँहरूको एसपिसिसीले चाहिँ कहिलेदेखि काम गरिरहेको छ अनि के कसरी काम गर्नुहुन्छ, फोहोर कसरी व्यवस्थापन गर्नुभएको छ अहिलेसम्म चाहिँ?
हामीले विगत 25 वर्षदेखि काम गरिरहेको छौँ यो क्षेत्रमा। 1991 हामी यो एभरेजको मात्र नभएर समग्र खुम्बु क्षेत्रकै वेस्ट म्यानेजमेन्ट हामी काम गरिरहेको संस्था हो होइन। अनि हामीले चाहिँ अब अहिले एभरेजको कुरा गर्दा चाहिँ ह्युमन वेस्ट, किचन वेस्ट अनि बर्नेबल नन बर्नेबलहरूले 4 हामीले वेस्टलाई छुटाउँछौँ होइन। अनि ह्युमन वेस्टहरू चाहिँ जस्तै दिसाहरू चाहिँ हामीले एउटा ड्रममा भरेर त्यो ड्रम चाहिँ हामीले यो लौजी र गोरक्षीको बिचमा ग्लेसियर साइट भन्दा वाटर सोर्स भन्दा टाढा ठाउँमा एउटा ड्रम साइट बनाएर त्यहाँ कम्पोस्ट गर्छौँ, डम्पिङ गर्छौँ र त्यो पछि कारण एउटा कम्पोस्ट हुन्छ। र नन बर्नेबल जति सबै हामी काठमाडौँसम्मै पठाउँछौँ त्यो मान्छे मार्फत जो त्यो ग्याप मार्फत लर्निङ गरेर, र बर्नेबल चाहिँ हामीले नाम्चीसम्म ल्याएर नाम्चीमा हाम्रो इन्सिनेटर छ त्यहाँ चाहिँ हामीले बर्नेबलहरू चाहिँ जलाएर त्यहाँ व्यवस्था गर्नुपर्छ।
हजुर, त्यो नन बर्नेबलहरू काठमाडौँसम्म ल्याउँदाखेरि पनि त थुप्रै खर्च लाग्छ होला।
धेरै नै खर्च हुन्छ, धेरै नै खर्च हुन्छ. हामीले हुन त त्यो खर्चहरू हामीले सम्बन्धित एक्सप्रेसन अपरेटर टिमहरूबाट नै उठाउँछौँ हामीले, होइन, पर केजीको हिसाबले. जुन चाहिँ हाम्रो एउटा ट्रान्सपोर्टेसन चार्ज मात्र, जस्तै बेस क्याम्पबाट हामीले नाम्चीसम्म हामीलाई पाँच क्याम्पको हिसाबले हामीले पोर्टरलाई होस् या याद बुकिङलाई हामीले त्यस पेमेन्ट गर्नुपर्छ. लुक्रासम्म जाँदा हामीले सात दिनको, सेभेन डेजको हामीले पेमेन्ट गर्नुपर्ने हुन्छ. भने चाहिँ हामीले उहाँहरूबाट चाहिँ त्यो ट्रान्सपोर्टेसन कस्ट मात्र लिएर हामीले चाहिँ कस्ट टु कस्ट नै त्यो काठमाडौँसम्म ढुवाउने गर्ने व्यवस्था गर्छौँ.
हजुर हजुर. अनि यो फाको फोहोरहरूले चाहिँ कुम्भ क्षेत्रको बासिन्दाहरूलाई चाहिँ कतिको प्रभाव पारेका छन्?
धेरै नै प्रभाव पार्छ, किनकि हामी त अब भनौँ यहीँको स्थानीय हौ, होइन.
हजुर.
भोलि त्यो फोहोर चाहिँ रह्यो भने हाम्रो गाउँठाउँमा रहने हो, त्यो प्रत्यक्ष हामीले देख्ने ठाउँ हो. र अर्को कुरा, बेस क्याम्प भनेको एउटा पानीको स्रोत हो हाम्रो लागि, जुन पानीको मुहानमा चाहिँ अब बसे नि 2025 मान्छे बसेर त्यहाँ फोहोरहरू तर्नुहुन्छ. अब हामीले दिशाको केसमा त हामीले ड्रममा प्याक गरेर सिलगढी चलाउने, तर पिसाबको केसमा अझै पनि त्यो पिसाब चाहिँ डाइरेक्ट ग्लेसियरमा जान्छ. भनौँ न, एक सिजनमा 2500-3000 मान्छेले पर डे 3 लिटरको हिसाबले मात्र त्यो पिसाबको हिसाब गर्दा पनि धेरै लिटर पिसाब चाहिँ हामी डाइरेक्ट त्यो कुम्भ ग्लेसियरभित्र हामीले त्योभित्र त्यहाँ मिसिन जान्छ. अनि त्यसको चाहिँ असर चाहिँ हाम्रो भनौँ न तल्लो भेगमा बस्ने समुदायहरूमा स्वास्थ्यमा पनि असर पर्न जान्छ, र प्रकृतिक रूपमा पनि त्यसले अझ आइस पनि धेरै छिटो मेल गराउँछ.
हजुर. अब समस्या पनि छ एकातिर, अनि अर्कोतिर चाहिँ नेपालको लागि चाहिँ एकदम आर्थिक उपार्जनको मुख्य स्रोत पनि छ यो पर्वतारोहण चाहिँ. अनि यो दुईवटाको बिचमा चाहिँ अब एकातिर आर्थिक फाइदा, अर्कोतिर चाहिँ प्रकृतिको संरक्षण, यसकोमा सन्तुलन चाहिँ कसरी हुने देख्नु भएको छ तपाईँले?
त्यो गर्ने हुन्न भनेर ध्यान गर्ने समय होइन यो. हामीले काम गर्ने क्रममा त्यसमा समस्या आउँछ. जस्तै अब हाम्रो पर्यटन व्यवसाय सञ्चालन गर्ने, अब पर्वतारोहण गर्ने क्रममा उत्पादन भएको फोहोरलाई चाहिँ अलिक राम्रोसँग हामीले व्यवस्थापन गर्न सक्यो भने चाहिँ त्यसलाई समस्याकै रूपमा चाहिँ हेर्नु नै हुँदैन हामीले, किनकि समस्यासँगै यसको समाधान पनि त हुन्छ. त्यही यो पर्वतारोहणको क्रममा जस्तै यहाँको स्थानीयले पनि धेरै रोजगार पाउँछ भनेपछि त्यो कुरालाई पनि हामीले नकार्नु मिल्दैन.
भनेपछि
त्यो दुइटै कुरालाई चाहिँ हामीले ब्यालेन्स गरेर लानुपर्छ.
अहिलेसम्म चाहिँ यसमा राज्यको भूमिका, राज्यको नीति कस्तो पाउनु भएको छ र के खोज्नुहुन्छ राज्यबाट?
यसो त अहिलेसम्म हाम्रो एड्रेसी केसमा हो भने चाहिँ हामीले पर्यटन विभागसँग, पर्यटन मन्त्रालय र पर्यटन विभागसँग हामी सहकार्य गरेर काम गरिरहेछौँ. त्यहाँको गार्बेज म्यानेजमेन्ट गर्ने र त्यहाँको आइसोल रुट बनाउने काम पनि हामीले गर्छौँ. स्थानीय निकायको प्रशासनिक ऐन, हाम्रो फर्मला दर्शन ऐनहरूले सबै कुराले चाहिँ त्यो स्थानको फर्मालाइजेसनको पहिलो जिम्मेवारी भनेको स्थानीय निकाय हुँदो रहेछ. तर दुःखको कुरा, अब कुम्भ क्षेत्रमा चाहिँ स्थानीय निकायले चाहिँ प्रत्यक्ष रूपमा चाहिँ फर्मालाइजेसन गर्नमा चाहिँ त्यति सहयोग गरेको छैन.
हजुर. अनि अब हिमाल त हामी सबैको हो, विशेष गरी हाम्रो भावी पुस्ताको पनि हो. भावी पुस्ताको लागि चाहिँ हामीले चाहिँ हिमाल उनीहरूले यस्तै सुन्दर रूपमा देख्न पाउन् भन्नको लागि चाहिँ अब के गर्नुपर्छ जस्तो लाग्छ?
यो पर्वतारोहण प्लस पर्यटनलाई चाहिँ दिगो कसरी बनाउनु पर्छ ध्यान दिनुपर्छ. समग्र खुम्बुको स्थानीयहरू त पर्यटनमै डिपेन्ड छ सबैजना. त्यो हाम्रो रोजीरोटीको सवाल भएको थिए, हामीलाई यो पनि चाहिरहेको छ. तर योबाट उत्पन्न हुने जुन इन्भाइरोमेन्टको समस्या, गार्बेजको समस्या, त्यो बाहेक अन्य विविध समस्याहरू छन्, त्यसलाई समाधान गर्नलाई तथा हामी सबै जागरुक भएर, सचेत भएर, एक आपसमा सहकार्य गरेर काम गर्नुपर्ने हुन्छ. त्यो गरे मात्र आउने जेनेरेसनलाई पनि हामीले एउटा डिरेक्सन दिन सक्छौँ कि अब हिमाल भनेको हाम्रै हो, किनकि हिमालकै नामबाट हामी हाम्रो जीविकोपार्जन भएको छ, विशेष गरी सेता समुदाय. त्यसले गर्दा यसमा तपाईँ हामी सबैको ठुलो जिम्मेवारी छ.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाई मा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.